ਬੈਠੇ ਦਾ ਸਲਵਾਤ ਪੜ੍ਹਦੇ ਆ ਗਿਆ ਜੀ।
Allah Jalla 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 Jal
أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المجيد: الذين يتبعون الرسول النبي الأمي الذي يجدونه مكتوبا عندهم في التوراة والإنجيل. صلى الله عليه وسلم محمد.
اللهم صل على محمد وعلى محمد.
The audience, as you remember, every day we are discussing on this verse in English that Allah subhanahu wa ta'ala has guaranteed all the Muslims in all over the world that the name of your Prophet exists in Torah, in Injil, and you've heard some verses from Holy Bible, from New Testament, Far Ali, the name of Prophet in Injil, and also yesterday you've heard about Prophet, peace be upon him, from Deuteronomy 18, verse number 18, that God said to Prophet Musa, Ya Musa, there will be a Prophet after you, and he will be like you, and we discussed on that topic. But as I promised you, today, inshallah, I will recite some verses in which the name of Qaid Ghurr al-Muhajjaleen, Amir al-Mu'mineen, Ali ibn Abi Talib. As I told you, more than 25 to 30 times, the name of Imam Ali came in Bible. And this is the miracle of Islam, miracle of Imam Ali, that Bible is informing us. If you start reciting Bible, the verses which I will tell you, alhamdulillah, there are 30 verses, 25 to 30 verses, which have the name of Imam Ali. If you recite all the verses, you will find out that Ali ibn Abi Talib is the hero of Bible. Ali ibn Abi Talib is he who is helper of helpless in Bible. Ali ibn Abi Talib is he who is hope of hopeless. Ali ibn Abi Talib is helper of everyone in Bible. This is what is being mentioned in Bible, that Ali ibn Abi Talib was in the time of Prophet Musa and he helped Prophet Musa. That Ali ibn Abi Talib was in the time of Hazrat Isa and he helped Hazrat Isa. That Ali ibn Abi Talib was in the time of most of the prophets and he helped them whenever they faced any trouble, any problem. Allahu Akbar. And this is the miracle of Imam Ali. Now I will recite some verses from Injil. Name of chapter? Matthew. Muttiki Injil. Matthew. And chapter number 27, verse number 46. In these verses, it has been mentioned about Imam Ali, that Imam Ali alayhi salam helped Hazrat Isa. According to Christian belief, you know, some Christian believe that Hazrat Isa was killed. Now, according to their belief, when they were taking Hazrat Isa, when they were taking Jesus Christ to kill him, to execute him, so now, when he was in trouble, now, when Jesus was in problem, so it has been written in Matthew 27, verse number 46, it was about 3 o'clock when Jesus cried with loud shout, Eli, Eli, lima shabbatani, ya Ali, come for my help. Jesus will say, and this has been mentioned in Bible, Eli, Eli, lima shabbatani, Allahu Akbar. The name of Imam Ali in Bible, Eli is he who? He helped all the prophets. But here, as I told you, Christian changed. As in Farsi, they changed the translation. They said Farsi is a Hebrew word and you want to translate it in English. So what do they do? They said Farsi means Holy Ghost. Here, in all Bible, if you look, in all versions, you will see only Eli, Eli, lima shabbatani. But in new Bible, in new version, they have added one sentence in front, Eli, Eli, lima shabbatani. Ilahi, Ilahi, limaza taraktani. Means, oh my God, why did you leave me? Means they wanted to change that. He is not seeking help from Eli Ali, rather he is seeking help from Eli God. Inshallah, we can prove from the same verse, because this was verse number 46, and if you go and recite verse number 47 and 49, you will find out all those people who were there, who came to see how they are killing Jesus, they all say, wait and let us see, is Eli coming to his help? In the verse 46, what did he mention? Eli, Eli, lima shabbatani. O Eli, come for my help. Now in verse number 47, 48, 49, two verses, It has been mentioned the people who came to see Hazrat Isa, that how he's being killed. They said, let us see, is Elijah coming to his help? Now we've seen that Eli and Elijah are one person. Eli and Elijah is one personality. Now who is Elijah? We know that who is Elijah. If you recite the history of Hinduism, of Christianity, of Judaism, of Buddhism, you will never find any person, any man who has announced that I am Elijah in India. But we see in Islamic history, what do we see? Ali ibn Abi Talib, when he came in battle of Khaybar, when he came in front of the Jews and Yahoods, so he said, "Ya'rifuni ayyuha al-Yahud, recognize me, ana Elia fil Injil." Therefore, we say, whenever we also face problems, what do we say? Ya Ali, Madad. Now you all say with me, Ya Ali, Madad. If you want intercession, say, Ya Ali, Madad. If you want a place in paradise, say, Ya Ali, Madad. If you want position near God, say, Ya Ali, Madad. If you want love of God, say, Ya Ali, Madad. If you want love of Prophet of God, say, Ya Ali, Madad. If you want to live peacefully, say, Ya Ali, Madad. If you want to die peacefully, say, Ya Ali, Madad. Gabriel's slogan is, Ya Ali, Madad. Israfil also said, Ya Ali, Madad. All the prophets called, Ya Ali, Madad. The anchor of Islam is, Ya Ali, Madad. Prayers are invalid if you don't have faith. And Ya Ali, Madad. In the grave, it's harsh if you don't say, Ya Ali, Madad. All the prophets promised to say, Ya Ali, Madad. And in the battle of Khaybar, our prophet also said, Ya Ali, Madad. Faced trouble, what did he say? Ya Ali Madad. When Nuh faced trouble, he said, Ya Ali Madad. All the prophets are saying, Ya Ali Madad, Ya Ali Madad. And Ali is helping all the prophets. This was Matthew 27, verse number 46. Now let's see another chapter, chapter John and chapter number 1, verse number 19. It has been mentioned in these verses that some Jews, they sent some priests and Levites to John to ask him, who are you? This is very important verse, that Jews, they sent him some priest to a man whose name was John to ask him who are you? Who are you? They asked him three questions. They asked him, are you Jesus Christ? He said, no, I'm not Jesus. They asked him, are you Elijah? He said, no, I'm not Elijah. They asked him, are you the prophet of Elijah? He said, no, I'm not the prophet of Elijah. Now here, we ask from Jews, we ask from Christians, that you were waiting for three personalities, for Jesus Christ, for Elijah, and for prophet of Elijah. Now Jesus came, but where is Elijah and his prophets? John, number 1, chapter number 1, verse number 19, they're asking three questions. Are you Christ? Are you Jesus? Are you Elijah? Are you the prophet of Elijah? Allah bless for you. Heard that they were waiting for three personalities, but you don't know. They don't know who is Elijah, who is the prophet of Elijah. Even today, they don't know who is Elijah. While it has been mentioned in their book, in Bible, that they were waiting for Elijah. And as I told you, nobody said, Ana Elijah fil Injil, except Imam Ali alayhi salam. There's a very lovely story that once Imam Ali alayhi salam was in a trip. On a trip, in the way, he wanted to go somewhere. So in the way, there was a river. Imam wanted to cross that river. So Imam said, okay, we'll cross the river by a boat or by a bridge. But there wasn't any boat and there wasn't any bridge. So Imam said, okay, we'll walk and walk and we'll find a boat or a bridge. Imam alayhi salam walked and walked and he didn't find any boat, any bridge. In the way, he saw a man sitting near the river. Imam asked him, do you every time sit here? He said, yes, most of the time. He was a Christian. He was a Christian worshipper. He was a Christian scholar. Imam asked him, if you are every time here, so can you tell me where can I find a boat or a bridge to cross this river? The Christian man said, Ya Abdullah, O servant of God, it's very far from here. If you want to cross this river, there's no boat nearby us, and there's no bridge near us. You have to go walk for many kilometers, and after that you will find a bridge or a boat. Imam said, no problem, I am Ulul Amr. Ulul Amr ordered all the winds. The winds came and they kissed Imam's feet and they took Imam from one side of the river to another side. Now this was a miracle, that Imam ordered winds and winds came and kissed Imam's feet and took Imam from one side to another side. Now this Christian scholar, this Christian worshipper was looking at this miracle and he got up. He said, Ya Abdullah, O servant of God, I don't know who are you, but you have shown a great miracle that you went by the power of wind from this side of river to another side. But now look at me, how I will walk on the water. As he walked on the floor, he started walking on that water. But before he walked, he was saying something. He did some zikr. Then he started walking on the water as we walk on the floor. And after that, he came on another side. He met Imam Ali. Now Imam Ali was smiling. And Imam Ali asked him, Oh man, oh Christian worshipper, Allahu Akbar, you came and you walked on the river as we walk on the floor. But tell me, what were you reciting? What were you saying? Now this Christian scholar said, We have the name of great helper, the name of great savior, who's been mentioned in Bible, who's been mentioned in Injil, who's been mentioned in Torah, who is the helper of Adam, who is the helper of Nuh, who is the helper of Ibrahim, who is the helper of Shem, who is the helper of Lut, who is the helper of all the prophets. So Imam Ali said, what were you reciting? He was saying, before I walk on this water, I was saying, Ya Eliyah, Ya Eliyah, Ya Eliyah, Ya Eliyah. So Imam Ali smiled and looked at him, did you see Eliyah? He said, I am waiting for Eliyah. So again, Imam Ali said, Ana Eliyah. Feet and he said, Ya Ali, I want to become Muslim. I want to recite Kalima. Imam said, recite La ilaha illallah Muhammadun Rasulullah Aliyun Waliyullah. Salat al-Muhammad al-Muhammad.
Allahumma salli ala Muhammad.
You saw that. Imam Ali continuously informed all the people of the world that Ana Eliyah fil Injil. As I told, there are many verses, but inshallah, we'll try to discuss more on other topics, inshallah, because we have a speech in Urdu too. But alhamdulillah, as I told you, these names of Ahlul Bayt, name of Prophet, zikr of Prophet, name of Imam Ali, which has been mentioned in Bible, by this way you can preach and do your tabligh. Yeah, it's not necessary to force someone to become Muslim. Just go and tell them that this is a verse which I recited in my book, in your book, that there is a personality who is Eliyah, and Eliyah is our Imam Ali, okay? Because if you translate Ali from Hebrew to Arabic, it's Ali. If you translate Eliyah, it's Ali ibn Abi Talib alayhi salatu wasalam's name. If you go and just show this name to your Christian boy, friend, so definitely, you know, what will happen, you will start thinking. And you can prove Tawheed from Bible and from Hindu books, okay? You know, the same verses which we recite in Surah Al-Hamd, okay, Surah Fatiha, the same verses exist in Hindu books. Allahu Akbar. If you have a Hindu friend, go and tell them that we recite Alhamdulillah Rabbil Alameen every day in our prayer. And the same verse is in your book, inshallah, tomorrow, if I have time, or the day after tomorrow, I will inform you. The same verse is about Tawheed, Surah Fatiha. It has been mentioned in Hindu's book. Just go and tell them that I was reading your book, and you can go and search on Google, write Vedas and all the books of Hindus could come. Go and read some books and go and tell them that I was reciting your book. I saw a verse in your book, in Rigved or Yajurved or Samved or Atharved and Vedas in your book. I saw a verse which was same as the words of Holy Quran. Now he'll start thinking, you know, his Islam is like us, or our religion is like him. So when he will think, definitely once he will come near and hope near. Salat al-Muhammad al-Muhammad.
Allahumma salli ala Muhammad wa ali Muhammad.
Allahumma kull waliyyik ईसा ये तूने क्या कर दिया, डायरेक्ट मुझसे मांगता, ईसा ये तूने गलत काम कर दिया, बिस्मिल्लाह की बात है लेकर वंदास की सीन तक पूरे 114 सूरों में पूरे 30 पारों में आपको एक छोटा सा छोटा जुमला भी नजर नहीं आएगा जिसमें अल्लाह ने कहा हो ईसा तेरा मोमिनीन से मदद मांगना गलत है, ईसा तेरा मोमिनीन से मदद मांगना बिदअत है, कहीं अल्लाह ने ये नहीं कहा, तो इतना साबित हो गया कि ईसा का मोमिनीन से मदद मांगना जायज है। जब ईसा का मोमिनीन से मदद मांगना जायज तो हमारा अमीरुल मोमिनीन से क्यों मिल जाए? जब ईसा मोमिनीन से मदद मांगते हैं खुदा उसे जायज कहता है, तो हम जब अमीरुल मोमिनीन से मदद मांगे, इस पे किस लिए इतराज होता है? अब और आगे चलिए, कुरान का 27वां सूरा, क्या नाम है? सूरह नमल। इसमें इरशाद हुआ आयत 38, 39 और 40। इरशाद हुआ कि हजरत सुलेमान नबी को बच्चा बच्चा जानता है ना, सुलेमान नबी वो थे जिनको अल्लाह ने अजीम कुदरत दी थी। वो सिर्फ इंसानों पे हाकिम नहीं थे, वो हैवानात पर भी हाकिम थे, वो जिन्नों पर भी हाकिम थे, वो हर मखलूक पे हाकिम थे, अपने जमाने के बड़े सुल्तान थे। लेकिन कुरान का 27वां सूरह सूरह नमल कह रहा है कि हजरत सुलेमान कह रहे हैं अय्युकुम यतीनी बादशाह कबला यतूनी मुस्लिमीन। अल्लाह हू अकबर, सुलेमान नबी इतनी ताकत, इतना पावर, इतनी कुदरत है, लेकिन फिर भी कह रहे हैं अपने दरबारियों से कि कौन मेरे लिए तख्ते बिल्कीज लेकर आएगा, तो है ना, कौन मेरे लिए तख्त बिल्कीस उठाकर आएगा। अब रिवायत बताती है, यही कुरान की आयत बताती है, ए उठा आला फीतु मिन जन्न अना आती कभी कबल अन तकू मिन मकामिका, ए सुलेमान मैं तेरे लिए लेकर आ जाऊंगा ये तख्त बिल्कीस इससे कबल कि तू अपनी जगह से उठे। किसी ने कहा मैं इतनी देर में लाऊंगा, किसी ने कहा मैं इतने पीरियड में लाऊंगा, लेकिन सुलेमान नबी कहते हैं नहीं, तुम नहीं लाना, तुम नहीं लाना, तू भी नहीं लाना। यहां तक कि वो उठा जिसके पास इल्म मिन किताब था, किताब का थोड़ा सा इल्म था, कहा आना हाथी कभी कब्जा जब तक दाहिने का तरफ होगा, ए सुलेमान नबी मैं आपके लिए तख्त बिल्कीस इतना जल्दी लाऊंगा कि अभी आपने आंख बंद नहीं की होगी। यानी सुलेमान आप मुझे यहां देखेंगे, बिल्कीस वाले वहां देखेंगे, सुलेमान आप मुझे यहां देखेंगे, बिल्कीस वाले वहां देखेंगे। और ये कौन है जिसके पास इल्मुन मिनल किताब है, किताब का थोड़ा सा इल्म है, और अली वो है जिनके पास इल्मुन किताब है, पूरी किताब का इल्म है। तो जो इंसान जिसके पास इल्मुन मिनल किताब है, किताब का थोड़ा सा इल्म है, जब वो एक वक्त में दो मकामात पे जा सकता है, तो जिसके पास पूरी किताब का इल्म है एक वक्त 40 जगह नहीं जा सकता। अजीब एतराज करते हैं ना कि भाई अली 40 जगह कैसे चलेंगे, अजीब एतराज है, एतराज करते हैं कि भाई तुम यहाँ कैलगरी से कहोगे या अली मदद, एक साहब टोरंटो से कहेंगे या अली मदद, एक साहब कराची में बैठे हुए गोरंगी में कह रहे या अली मदद, एक साहब ने अंचोली से कहा या अली मदद, एक साहब ने इंडिया हैदराबाद दक्कन से कहा या अली मदद, एक साहब ने ईरान तेहरान से कहा या अली मदद। अब अली है बुलाने वाले इतने सारे, कहाँ कहाँ जाएंगे, किस किस की मदद करेंगे, अजीब बात है ना। ये एतराज करते हैं भाई अली बेचारे है वो नजफ में, लेकिन अब इतने सारे लोग किस किस के पास जाएंगे, किस किस की मदद करेंगे, कैलगरी आएंगे टोरंटो वाला रह जाएगा, टोरंटो जाएंगे कराची वाला रह जाएगा। ये जनाब इनका एतराज है, ये एतराज जानते हैं किस लिए करते हैं, क्योंकि इन्होंने विलायत से अली को समझा नहीं, विलायत से अली को समझ जाए तो हरगिज ये एतराज नहीं करेंगे। क्योंकि याद रखिए विलायत का जो मकाम है इतना अजीम है, इतना अजीम है कि अगर किसी के पास विलायत से जुज़वी भी आ जाए वो इस दुनिया में जहां चाहे पहुंच सकता है, लेकिन अली वो है जिनके पास विलायत कुल्ली है। अली और रसूल के पास विलायत कुल्ली है, आसिफ इब्ने बरखिया के पास विलायत जुज़वी थी, इल्म मिनल किताब था, किताब का थोड़ा सा इल्म था, लेकिन अली के पास, नबी के पास, 14 मासूमीन के पास, अहले बैत के पास विलायत कुल्ली है। कुरान से आपको दलाल देते हैं, लेकिन अब आइए जरा एक अकली दलील आपको सुनाता जाऊं। देखिए आजकल के जमाने में मॉडर्न जमाना है, टीवी आप देखते होंगे, देखिए एक जर्नलिस्ट है वो इराक में खड़ा हुआ है और वहां से रिपोर्ट दे रहा है, इराक में रिपोर्ट दे रहा है, वीडियो इराक में रिकॉर्ड हो रही है, लेकिन आप यहाँ कैलगरी में देख रहे हैं ना, कोई लंदन में देख रहा है ना, कोई पाकिस्तान में देख रहा है ना, कोई इंडिया में देख रहा है ना, यानी इतनी बात तो आज समझ में आ गई लोगों को कि एक इंसान एक जगह बैठकर शुआओं के जरिए से अपनी तस्वीर हजारों लाखों मकामात पे भेज सकता है, लेकिन अब मसला यह है उस तस्वीर से अगर आप पानी मांगे वो पानी नहीं देगी, उस तस्वीर से अगर आप मदद मांगे वो मदद नहीं करेगी, लेकिन जो वली खुदा होता है वो अपनी तस्वीर भी भेजता है, अपना जिस्म भी भेजता है, और ऐसे भेजता है कि अगर कोई मुश्किल में हो उसकी मुश्किल कुशाई भी करता है। अगर कोई मुसीबत में हो उसकी मुश्किल को शायरी करता है। ये है अली इब्ने अबी तालिब, ये अली का मकाम कि अली ने हर एक की मुश्किल को शायरी की। चलिए वापस लौटते हैं सूरह नमल 27वां सूरा। हजरत सुलेमान ने मदद मांगी, लेकिन कभी आपने सोचा भाई इतना पावर था क्या खुद नहीं ला सकते थे? भाई बड़ा पावर था ना, वो खुद चाबी तो लेकर आ जाते ना, क्या उनको इतना पावर नहीं था इतनी बड़ी हुकूमत के खुद उठा के लाते? भाई जब खुद ला सकते थे तो मदद क्यों मांगी? ये बहुत ही अहम पॉइंट है। जब खुद ला सकते थे तो किबला मदद क्यों मांगी? मेरे पास ये काम करने की ताकत है तो मैं किससे मदद क्यों मांगू? यकीनन कुछ साबित करना है। अब मैं आपकी खास तवज्जो हद का तालिब हूँ। हाँ, सुलेमान के पास जो पावर था, जो कुदरत थी, वो खुद तख्त बिलकिस को ला सकते थे, लेकिन मदद मांग के ये बतलाना था कि मेरे बाद मेरा वारिस जानशीन वही होगा जो सबसे ज्यादा ताकतवर होगा। अजीजान मोहतरम, इसी तरह तारीख इस्लाम पे भी नजर डालिए, अल्लाह के रसूल खुद खैबर फतह कर सकते थे, लेकिन दुनिया को बताना था मेरा वारिस जानशीन वही होगा जो बातें हैं खैबर। गुजर गए, बड़े मुसलमान गए थे लेकिन सारे नाकाम। एक दिन गुजरा, दो दिन गुजरे, तीन दिन गुजरे, 40 दिन गुजरे, 39 दिन गुजरे, 40वें दिन तक सारे नाकाम गए। और मुसलमानों का जो हाल था माशाल्लाह, जाते थे लड़ने के लिए तो मरहम निकल ही कहता था आओ, कहते थे नहीं जाऊं। ये था उनका हाल। 39 दिन गुजर गए और जनाब बेचारे उमर अब से डरते रहे, लेकिन जब 39 दिन गुजर गए, नबी का 40 दिन का वादा था ना, अब लोग मरहम तो यही कहने लगा भाई 39 दिन वैसे ही गुजर गए, कल भी 40 दिन ऐसे ही गुजर जाएगा, हम कामयाब हो जाएंगे। लेकिन मौला अली को बुला दिया गया, मौला अली आ गए, रसूल ने बुला दिया। लेकिन अब सवाल यह है, बहुत ही इंपॉर्टेंट सवाल है कि या रसूल अल्लाह, अली ने खैबर फतह करना था, मालूम था रसूल कि अली ही आगे खैबर फतह करेंगे, ये सारे नालायक है, अली ही लायक है, अली ही फाते खैबर है, तो यार सुनो ना, आपने पहले दिन क्यों नहीं बुला लिया? अरे ये 39 दिन तक इतना राशन खर्च हुआ, माशाल्लाह खाने वाले भी बहुत जबरदस्त थे,
खूब खाने वाले थे।
यार रसूल अल्लाह, ये 39 दिन इस्लाम का इतना राशन क्यों खर्चा हुआ, इतना पैसा क्यों जाया हुआ? अली ने खैबर फतह करना ही था तो पहले दिन आ जाते। ये 39 दिन तक सब्र क्यों किया? 39 डेज तक सब्र किस लिए किया? रसूल फिर अजीम अजीम पैगाम देना चाह रहे हैं, दुनिया के एक एक इंसान को बतलाना चाह रहे हैं कि ए इंसानों, याद रखना, जब भी तुम्हारा मुकाबला यहूदियों के साथ हो, जब भी तुम्हारा मुकाबला जूस के साथ हो, यहूदियों के साथ हो, तो याद रखना तुम्हें तब तक पता नहीं मिलेगी जब तक अली साथ रहो। तुम्हारा मुकाबला यहूदियों के साथ हो, पता मिल ही नहीं सकती जब तक अली साथ न हो। और आज आप देख लीजिए जमाने में, जरा नजर डालिए क्या हो रहा है। 30 साल पहले ईरान में सारे अली वाले थे, पूरी दुनिया दुश्मन थी, इन्होंने शिकस्त दे दी क्योंकि दिल में अली की मोहब्बत थी। आप 2006 में देख लीजिए, लुबनान में यहूदियों के साथ मुकाबला था ना, और 33 दिनों में उन्होंने ایسے یہودیوں کو ذلیل کیا اور انہیں ذلیل کر کے بتلایا, اے یہودیوں ہم حیدر کرار کے ماننے والے ہیں, کسی فرار کو نہیں مانتے. مقابلہ کر رہے ہیں لیکن جب تک دل میں علی نہ ہو تو کامیابی کہاں سے ملے گی؟ اگر کامیابی چاہتے ہو تو مشکل کو شاہ علی کو پکارو, مشکل کو شاہ علی کی مدد سے تمہیں ہر مشکل کا حل مل جائے گا. لیکن جب تک علی کی محبت دل میں نہ ہو, علی کی مدد ساتھ میں نہ ہو, علی کی مدد کا عقیدہ نہ ہو, تو آپ 50 سال لڑیے, 100 سال لڑیے, ناکام ہی ناکام رہیں گے. لیکن یاد رکھیے مولا علی کا عظیم پیغام ہے. ٹھیک ہے اگر وہ علی کو نہیں مانتے, اگر وہ علی کو نہیں چاہتے فار ایگزامپل, ٹھیک ہے نا, لیکن علی کیا پیغام دے رہے ہیں؟ مولا علی یہ بتلا رہے ہیں اے مجھ سے محبت کرنے والے, بہت عظیم پیغام ہے. کہا کہ دیکھو میں علی ہوں اور تم علی کے ماننے والے ہو. علی کا دستور یہی رہا ہے کہ ہمیشہ مظلوم کا دفاع کرتا ہے. علی ہر زمانے میں مظلوم کا دفاع کرتا ہے, تو علی والا بھی وہی ہے جو مظلوم کا دفاع کرتا ہے. اب چاہے وہ مظلوم یہودی ہی کیوں نہ ہو, چاہے وہ مظلوم کسی بھی مذہب سے تعلق رکھتا ہو, لیکن اگر مظلوم ہے تو علی فرما رہے ہیں تمہیں اس کی مدد کرنی ہے, تمہیں اس کی نصرت کرنی. میں آپ کو واقعہ سناتا ہوں. مولا علی کے زمانے میں ایک یہودی خاتون تھی, اس کے ہاتھوں میں کچھ چوڑیاں تھیں. ایک مسلمان نے یا ایک شخص نے اس کے ہاتھوں سے نکال لی, یہ تو خاتون تو نہیں, چوڑیاں اس کی چھوڑی ہوئی. اب سنیے مولا علی کیا فرماتے. جب یہ سنا مولا علی نے کہ ایک یہودی عورت کی ہاتھوں سے اس کی چوڑیاں چوری ہو گئی, تو مولا علی نے کیا فرمایا؟ مولا علی نے فرمایا اگر کوئی مسلمان یہ بات سن کے غیرت میں مر جائے کہ مسلمان ملک میں ایک یہودی عورت کے ساتھ یہ ظلم ہوا کہ اس کی چوڑیاں چوری ہو گئی, اگر وہ غیرت میں سن کے مر جائے اس کی موت شہادت کی موت. یعنی مولا نے عظیم پیغام دیا, کہا یہ ٹھیک ہے, جب یہ بات بالکل ٹھیک ہے, جب تک علی کی محبت دل میں نہیں ہوگی تب تک کامیابی نہیں ملے گی. یہ خیبر میں رسول نے بتلا دیا, لیکن علی نے یہ بھی بتلایا سنو اگر کوئی یہودی ہی کیوں نہ ہو, اگر اس پہ ظلم ہو رہا ہے, تم سب کا وظیفہ ہے, تم سب کی ریسپانسبلٹی ہے, علی والوں کی ریسپانسبلٹی ہے کہ کیا کرو, اس مظلوم کی حمایت کرو. اب وہ یہودی ہو, عیسائی ہو, ہندو ہو, کسی بھی مذہب سے تعلق رکھتا ہو, علی فرما رہے ہیں اگر تم علی والے ہو تو علی یہی کرتے رہے ہیں, مظلوم کا دفاع کرنا علی کا بھی کام ہے, علی والوں کا بھی کام ہے. مظلوم کی دفاع ضرور کیا کریں, اور یقین جانیے مظلوم کی دفاع میں مولا آپ کو مدد کرے گا. اب اور آگے چلیے, علی سے مدد مانگنا بدعت نہیں ہے بلکہ عبادت ہے. سنیے قرآن کا سورہ مبارک اسراء, بنی اسرائیل بھی کہتے ہیں اسے. ارشاد ہوا خدا نے رسول کو کہا اے حبیب اس طرح دعا مانگ, رب ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعلنی من لدنک سلطانا نصیرا. یعنی اے میرے اللہ اپنی طرف سے مجھے مددگار عطا فرما. اے میرے اللہ, یعنی خود خدا کہہ رہا ہے کہ اس طرح دعا مانگ, اے میرے اللہ مجھے اپنی طرف سے مددگار عطا فرما. اور اللہ نے ایسا مددگار عطا فرمایا کہ جنگ احد بتلاتی ہے علی کی تلوار ٹوٹ گئی تھی لیکن ٹوٹی ہوئی تلوار سے رسول کا دفاع کر رہے تھے. جب کہا مجھے مددگار عطا فرما تو ایسا مددگار دیا کہ ٹوٹ گئی تلوار لیکن ٹوٹی ہوئی تلوار سے دفاع کر رہے تھے کہ میں مروں تو مروں لیکن نبی کو بچاتا چلوں. علی نے کہا احد میں بتلا دیا, ہر جنگ میں بتلا دیا, ہم اپنی جان نبی پہ قربان کر دیں گے, ہم نبی کا دفاع کرتے رہیں گے. اور اذان محترم بہت آیات ہیں جن سے ثابت ہوتا ہے کہ یا علی مدد کہنا, علی سے مدد مانگنا بدعت نہیں ہے بلکہ علی سے مدد مانگنا انبیاء کی سنت ہے, مومنین کی عادت ہے. علی سے مدد مانگنا بدعت نہیں ہے بلکہ یہی عین عبادت ہے. صلوات پہ بابا دیکھیے, مشکل میں جب گرفتار ہوں گے تو مشکل کشائی کے پاس تو جائیں گے. सर में दर्द हो जाता है, आंख में दर्द हो जाता है, किसी बदन में दर्द हो जाता है, किसी बार डॉक्टर के पास जाते हैं। जब मुश्किल में गिरफ्तार होंगे किसके पास जाएंगे? मुश्किल कुशा के पास। अब जरा आप ढीले हो गए तो मैं आपको शेर सुनाता हूँ। हर दर्द के लबों पे सजा है दवा का नाम, हर दर्द के लबों पे सजा है दवा का नाम, हाजत से पूछ ले हाजत रवा का नाम। हर दर्द के लबों पे सजा है दवा का नाम, हाजत से पूछ ले हाजत रवा का नाम। अगर तुझको यकीन हो तो आजमा के देख, मुश्किल की मौत है मेरे मुश्किल कुशा का नाम। जैसे मैंने कहा यहां हमारी सबसे बड़ी जो मुश्किल है वो क्या है? तरबियत औलाद। ये बहुत अहम मौजू है, इसे मैं कंप्लीट नहीं कर पाऊंगा चार पांच दिनों में, लेकिन जो इसका हक कोशिश करूंगा अदा हो सके उसमें इंशाल्लाह मैं अपनी पूरी कोशिश करूंगा। कि याद रखिए ये बहुत बड़ी मुश्किल है और इस मुश्किल को हल करने के लिए मुश्किल कुशा से मदद मांगिए। मौला अली हमारी औलाद, हमारे बेटे हमारी बेटियां आपके चाहने वाले हैं, इनको यहां बचा दीजिए, हमें मदद कीजिए ताकि इनकी सही तरबियत करें, हमें आप मदद कीजिए ताकि हम इन्हें शैतान से बचाएं, रहमान की तरफ ले जाएं, हमें मदद कीजिए ताकि अपनी बेटियों को अपने बेटों को सही रास्ते पे लगा दें। लेकिन याद रखिए सिर्फ दुआ करने से नहीं होगा, बस इसमें आके बैठ जाओ बारेला मेरे बेटे को ठीक कर दे, खुदा मेरी बेटी को ठीक कर दे और उसे मैं लिफ्टिंग दूँ जो करे करता रहे, तो ऐसे काम नहीं चलेगा। कहते हैं ना एग्जाम आपका हो, फॉर एग्जाम्पल इम्तिहान है, अक्सर लड़के पूछते हैं जब इम्तिहान होता है तो हम क्या करें पास होने के लिए, तो रिवायत बताती है ज्यादा से ज्यादा कुरान पढ़ो, कम से कम रोजाना 100 आयतें पढ़ो, लेकिन अगर आप 1000 आयतें पढ़ लें और 10 न पढ़े तो क्या होगा? माइनस 0 लेंगे, समझ रहे? इसी तरह बच्चों की तरबियत में दुआ बहुत जरूरी है, हर रोज दुआ कीजिए लेकिन साथ में कुछ प्रैक्टिकल भी काम कीजिए, अमल कीजिए, अमल करके बतलाइए। हाँ भाई बच्चों को बार बार सिखलाइए, देखिए जबरदस्ती कहीं भी काम नहीं चलता, अगर आप किसी भी चीज में जबरदस्ती करेंगे ना काम नहीं चलेगा। बच्चे को अगर मार के नमाज पढ़ाएंगे बात नहीं मानेगा आपकी, बच्चे को अगर मार के हिजाब कराएंगे बच्ची को वो शायद आपके सामने वो मान ले तो पीछे फिर जाके ना जाने क्या क्या करेंगे। आपको समझाना चाहिए। मैं अपना ही वाक्य सुनाता हूँ, मेरे ख्याल में 5-6 साल का था तो हमारे वालिद ने मुझे कहा कि क्योंकि रिवायात में है कि अगर तुमने किसी गरीब को मदद की, अगर मेरे पास 10 रुपए हैं या 10 डॉलर है, मैंने किसी गरीब को 10 डॉलर दिए, खुदा का अदल ये है, खुदा का करम ये है कि तुमने 10 दिए खुदा बाद में तुझे 20 डॉलर देगा। और ये आप आजमा के देख लीजिए, हजरत इमाम जाफर सादिक अलैहि सलाम उनके फर्जंद आए, एक दफा कहा बाबा मेरे 40 दिरहम या दीनार बच गए हैं इस महीने के खर्चे में से, तो आप बताइए क्या करूं। मौला ने कहा ये बेटा किसी गरीब को दे दो। बेटे ने दिया, इमाम के बेटे ने, और एक दो घंटे बाद किसी ने आके उन्हें 4000 दिरहम दीनार दिए। देखिए यानी आप किसी को देंगे तो खुदा आपको देगा, ये एक फैसला कानून है, कंजूस पाई नहीं कीजिएगा, कंजूस ना बनिएगा, किसी को देने में कंजूसी हरगिज़ ना कीजिएगा, क्योंकि आप देंगे खुदा आपको डबल देगा। अब क्या बच्चे को कैसे सिखाएंगे? अब बच्चे को तरबियत कीजिए। क्या हुआ हमारे वालिद ने, जब भी 5-6 साल का बच्चा उसको क्या पता, कहा कि बेटा ये 10 रुपये किसी को दोगे ना तो तुम्हें 20 रुपये मिलेंगे। ठीक है जी, आप उस वक्त नहीं मिलते फौरन ना, आसमान से आगे थोड़ी फिरते हैं, जमीन से उस वक्त थोड़ी निकलते हैं। अब आपने बेटे को कह दिया बेटा 10 रुपये दोगे 20 रुपये मिलेंगे, 10 डॉलर दोगे 20 डॉलर मिलेंगे, उसने दे दिए, एक महीने तक नहीं मिले, हो गया बाप ने झूठ कहा है। तो आप प्रैक्टिकल करने के लिए क्या करें, उस वक्त कुछ पैसे से खुद दे दें। हमने 10 तुमान, ईराम की बात है, उम्मीद हम रहते थे तब 10 तुमान, एक फकीर आए मेरे पास 10 तुमान थे, मैंने 10 तुमान दे दिए, फिर बाबा ने 20 तुमान निकाल के मुझे दे दिए, कहा देखा बेटा 10 तुमान दिए 20 तुमान मिल गए। अब इससे क्या हुआ, मेरा ईमान मजबूत हो गया, क्या भाई ये वाकई हो जाता है, फिर मैंने 20 तुमान दिए, फिर कहीं और से मुझे 40 तुमान मिल गए। तो इस तरह अगर बच्चों को आहिस्ता आहिस्ता तजुर्बा करा करा के सिखाएंगे और लॉजिक से समझाएंगे, जैसे मैंने कल हिजाब की बात की, देखिए लॉजिक से अगर हिजाब समझाएंगे तब बच्ची समझेगी। ऐसे कहा भाई हिजाब कर, वो पूछेगी वाह शुराई डू हिजाब, किस लिए मैं हिजाब करूँ, यकीनन पूछेगी भाई किस लिए करूँ, किस लिए वाजिब है बताइए। इसका ये फायदा है, हिजाब करोगी तेरी इज्जत है, देखो डायमंड जो होता है हमेशा छुपा रहता है, तू डायमंड की तरह कीमती है, हिजाब के साथ रहोगी तो क्या होगा, تمہاری عزت ہے. اسی طرح مختلف مثال دیجئے کہ بھائی جو پتھر جو ہوتے ہیں وہ معمولی جو انکورڈ ہوتے ہیں روڈ پہ پڑے ہوئے ہوتے ہیں, ہر ایک اسے لات مارتا رہتا ہے. بے حجاب کی مثال اس پتھر کی طرح ہے جسے ہر انسان لات مارتا جاتا ہے, ہر انسان اسے دیکھتا رہتا ہے. لیکن جو با حجاب ہے اس کی مثال ڈائمنڈ کی طرح ہے, جو ہے ہر ایک اسے نہیں دیکھ سکتا. سمجھے نا ازان محترم؟ اسی طرح سمجھائیے. لیکن ازان محترم میں نے کہا آپ کو روایت پہلے دن آپ کو سنائی, اگر آپ اپنے بچوں کو ہدایت دینا چاہ رہے ہیں پہلے خود کر کے دکھائیے. ماں خود حجاب نہیں کرے گی, بیٹی ہو کہے گی, بیٹی کہے گی اماں جی آپ خود نہیں کر رہی, مجھے کیا کہنا. بیٹا باپ کہہ رہے ہیں بیٹا نماز پڑھو اور خود نمازیں قضا کر رہا ہے تو پھر اس پہ کیا اثر ہوگا؟ اور یاد رکھیے یہ نماز جو ہے کوئی معمولی چیز نہیں, ہم نے نماز کو بہت ڈھیلا لیا ہوا ہے. خدا کہہ رہا ہے اقیم الصلاۃ ولا تکونوا من المشرکین, نماز پڑھو اور اگر تم نے اندھن پرپسلی نماز چھوڑی ہے تو خدا قرآن میں کہہ رہا ہے تم مشرک ہے. میں نہیں کہہ رہا, میرا جملہ نہیں ہے, خدا قرآن میں کہہ رہا ہے اقیم الصلاۃ ولا تکونوا من المشرکین. اور ہم نماز کے وقت کیا کرتے ہیں؟ گیموں میں لگے ہوئے, ٹی وی دیکھ رہے ہیں, گپ شپ کر رہے ہیں, کھانا لگا رہے ہیں. نماز پڑھنا مسلمان پر واجب ہے, لیکن علی والے کا مقام اس سے بلند ہے. جانتے ہیں علی والا, جو علی کا چاہنے والا ہے, جو علی کا مومن ہے, اس کا مقام تو بہت بلند ہے. علی کا چاہنے والا, علی کا مومن تو وہ ہے جو نماز وقت پہ ادا کرتا ہے. تو یاد رکھیے, یہ بھی میں نہیں کہہ رہا, آپ کتاب اٹھا کے دیکھ لیجئے. مولا علی خود فرما رہے ہیں, کیا فرما رہے ہیں؟ فرما رہے ہیں لا ینالو ولایتنا من استخف بصلاتہ. اے مجھ سے محبت کرنے والو سنو, اگر تم چاہتے ہو میری ولایت سے تمہیں قبر میں فائدہ ہو, میری ولایت سے قیامت میں فائدہ ہو, تو سنو میری ولایت سے تمہیں تب فائدہ ہوگا جب تم نماز وقت پہ پڑھو گے. اگر علی کا عشق ہے, دیکھیں نماز جو پڑھتا ہے وہ مسلمان, لیکن علی والا وہ ہے جو نماز وقت پہ پڑھتا ہے. یہی مولا علی بتلا رہے, اور صرف کہا نہیں بلکہ کر کے بتایا. جب میدان جنگ صفین تھی نا, تو ابن عباس نے دیکھا مولا علی بار بار آسمان کی طرف نگاہیں بلند کر کے دیکھ رہے ہیں. تو ابن عباس نے کہا مولا یہ آپ اوپر کیوں دیکھ رہے ہیں, آسمان کی جانب کیوں نگاہیں بلند کر رہے ہیں؟ مولا نے کہا میں دیکھ رہا ہوں کہ نماز کا وقت ہو گیا ہے کہ نہیں. اب مولا کو معلوم تھا کہ کب نماز کا وقت ہوگا, لیکن یہ لوگوں کو عمل سے بتلانا چاہ رہے تھے کہ نماز کا وقت ہوا ہے کہ نہیں. ابن عباس نے کہا مولا عجیب باتیں کر رہے ہیں, یہ جنگ کا میدان, تیروں کی بارش اور نیزوں کی بارش, تلواریں چل رہی ہیں, یہاں میدان جنگ میں آپ نماز پڑھیں گے؟ علی نے یہ جملہ سنا, جلال کے آثار چہرے پہ نمایاں ہوئے اور کہا ابن عباس یہ کیا بات کر رہے ہو, میں علی اسی نماز کو قائم کرنے کے لیے ہی تو لڑ رہا ہوں. علی میدان جنگ کے سفین میں کس لیے آئے؟ تاکہ نماز کو قائم کرے. اور اگر کوئی علی والا اور نماز نہ پڑھ, امام جعفر صادق علیہ السلام کو اللہ مرتب الفدا, آخری لمحے میں جب دنیا سے نکلنے لگے, فرمایا لا ینالو شفاعتنا من استخف بصلاته. اب استخف کو ذرا سمجھی, مولا نے فرمایا, مولا علی نے فرمایا لا ینالو ولایتنا من استخف بصلاته, جس نے نماز کو خفیف سمجھا, کم سمجھا, اسے ہماری ولایت نصیب نہیں ہوگی. مولا نے کیا فرمایا امام جعفر صادق نے, لا ینالو شفاعتنا من استخف بصلاتہ, ہماری شفاعت اسے نصیب ہی نہیں ہوگی جس نے نماز کو کم سمجھا, خفیف سمجھا. اب ذرا سنیے استخف کیا ہے, یہ خفیف سمجھنا کیا ہے؟ خفیف سمجھنا یعنی وقت پہ ادا نہ کرنا. کیسے؟ جناب ہم نے سنا اللہ اکبر, یہاں تو آپ اذان کی آواز سنتے ہی نہیں ہے, ٹائم تو پتا ہے کہ بھائی ایک بجے فار ایگزامپل ظہر کی نماز کا ٹائم ہو گیا. اب استخف کیا ہے؟ ایک بجے آپ ڈرامہ دیکھ رہے ہیں, تو آپ کو معلوم ہے نماز کا ٹائم ہو گیا, آپ نے کیا کہ یہ ڈرامہ ختم ہو جائے پھر جائیں نماز پڑھتا ہوں. یعنی نماز کو آپ نے کم سمجھا, ڈرامے کو آپ نے زیادہ سمجھا. گپ شپ لگائے دوست کے ساتھ, آپ نے دیکھا بھائی ٹائم تو ہو گیا نماز کا, لیکن کہا دوست ناراض ہو جائے گا, دوست سے گفتگو کرتے پھر بعد میں خدا کو دیکھا جائے گا. یہ تو ہم کرتے ہیں, خدا کرے آ جا, ہم کرے ٹھہر جا. اللہ اکبر کی کیا مانا ہے؟ یعنی اللہ سب سے بڑا. یعنی جب نماز کا وقت ہے, بیوی کو چھوڑو, ٹی وی کو بھی چھوڑو, بچوں کو بھی چھوڑو, دوستوں کو بھی چھوڑو, ہر چیز کو چھوڑو, آؤ اللہ تمہیں بلا رہا ہے جاؤ, اور ہم کہہ رہے ہیں خدا ٹھہر جا, ہم یہ کام کریں گے, جو سارے کام ختم کریں گے پھر تیرے پاس آئیں گے. یہ نماز کو خفیف سمجھنا. تو عمل سے معلوم ہم کیا کہہ رہے ہیں؟ عمل سے ہم کہہ رہے ہیں یہ ٹی وی اکبر ہے, نعوذ باللہ اللہ سے. وہی تو کہہ رہے ہیں ٹی وی دیکھ رہا ہوں میں, جناب یہ ٹی وی کا ڈرامہ ختم ہو جائے پھر جا کے میں نماز پڑھوں گا. یعنی عمل سے یہی کہا نا, ٹی وی آپ اکبر ہے, اللہ استغفر اللہ اکبر ہے. گپ شپ لگانے دوستوں کے ساتھ, یعنی عمل سے کہا دوست اکبر ہے, اللہ نعوذ باللہ اصغر ہے. تو یاد رکھیے علی والا وہ ہے, علی کا چاہنے والا وہ ہے جو نماز وقت پہ پڑھتا ہے. مولا علی کی ولایت چاہیے, امام جعفر صادق کی شفاعت چاہیے, نماز وقت پہ پڑھو. بس یہی پیغام ہے, ہر امام نے کر کے بتایا, ہر امام نے دکھلایا. اور یاد رکھیے یہ وقت پہ نماز پڑھنا آپ کے لیے ہی مفید ہے. میں آپ کو مثال دوں, دیکھیے دنیا ہے, آپ مشکلات کا سامنا کرتے ہیں کبھی کبھار, تو جب بہت بڑی مشکل میں گرفتار ہو جاتے ہیں آپ دعا مانگتے ہیں نا, آپ کیا چاہتے ہیں کہ ابھی میں نے دعا مانگی ابھی ہی قبول ہو جائے. کبھی خدا نہ خواستہ کسی کے جوان بیٹے کا ایکسیڈنٹ ہو گیا, ڈاکٹر صاحب نے کہا بھائی دعا ہی سے کام چلے گا, ہم کچھ نہیں کر سکتے, تو آپ کہتے ہیں خدا ہے ابھی میرا بیٹا ٹھیک ہو جائے, 10 مہینے بعد تو مر جائے گا, کہاں ٹھیک ہوگا. آپ کہتے ہیں ابھی ٹھیک ہو جائے, تو خدا کہتا ہے ہاں تو بھی وقت پہ نماز پڑھ, میں بھی وقت پہ تیری دعا قبول کروں گا. آپ اگر چاہتے ہیں وقت پہ آپ کی دعا قبول ہو, وقت پہ نماز پڑھیے. اور آزما کے دیکھیے, ہم نے آزما کے دیکھا ہے, آپ وقت پہ نماز پڑھیں گے دیکھیے آپ کی زندگی چینج ہو جائے گی, آپ کی حیات میں ایک عجیب چینجنگ آئے گی. وقت پہ نماز پڑھیں گے آپ کی وقت پہ دعا قبول ہوگی, وقت پہ نماز پڑھیں گے آپ کی مشکلات دور ہو جائیں گی. سید علی قاضی بہت بڑے عالم امام خمینی کے استاد کے بھی استاد ہیں, انہیں ایک عظیم جملہ کہا, اے شیعو, اے علی کے چاہنے والوں سنو, سید علی قاضی کے عام انسان نہیں تھے, بہت بڑے عالم تھے, وہ عالم تھے جن کے پاس علم غیب تھا. کچھ کمبل اعتراض کرتے ہیں کہ انبیاء اور ائمہ اطہار کے پاس علم غیب نہیں, یہ کچھ اعمال ہیں وہ ہمارا موضوع نہیں, اس میں ہم بھی جائیں گے انشاءاللہ. کچھ ایسے اعمال ہیں جن کو اگر آپ بھی کریں خود کو پاک اور طاہر گناہوں سے دور کرنے کے بعد, اگر آپ نے ان اعمال پہ عمل کیا آپ کو علم غیب مل جائے گا, یعنی کل آپ کو پتا چل جائے گا کیا ہونے والا ہے, آپ کو یہ پتا چل جائے گا کہ یہ صاحب بھی میرے بارے میں کیا سوچ رہے ہیں, یعنی یہ علم غیب ہے. تو اب کیا ہوا, یہ سید علی قاضی وہ عالم ہے جن کے پاس علم غیب تھا. دو طالب علموں کا جھگڑا ہوا, ایک وہابی تھا ایک شیعہ تھا, وہابی نے کہا چھوڑو بھائی مولا علی کے پاس علم غیب نہیں, اس نے کہا یہ کیا توہین کر رہے ہو, مولا علی کے پاس علم غیب ہے, شیعہ نے کہا. وہ وہابی مان ہی نہیں رہا تھا, تو اس نے کہا چلو سید علی قاضی کے پاس جاتے ہیں. سید علی قاضی کے پاس جیسے آیا سید علی قاضی نے اسے دیکھا اور کہا, اے فلاں فلاں بتاؤ تمہیں فلاں فلاں جگہ تم نے کل کیا کیا تھا. وہ یہ سن کے حیران ہو گیا, کہا بھائی چھوڑیے قبل آپ مان لیتے, جب آپ کے پاس علم غیب ہے مولا علی کے پاس یقیناً ہوگا. تو سید علی قاضی کی بہت کرامات ہیں. مختصر آپ کو عرض کروں سید علی قاضی نے کہا کیا, سید علی قاضی نے کہا کہ اگر تم صرف وقت پہ نماز پڑھا کرو, پانچوں وقت پہ نماز ادا کرو, دوسری بڑی عبادت کرنے کی ضرورت نہیں ہے. بعض لوگ سمجھتے ہیں ملینز ملینز ہم خیرات میں دے دیں گے ہم جنتی ہو جائیں گے, پوری پوری رات نمازیں پڑھیں پورا پورا دن روزہ رکھیں, ہاں اس کا ثواب ہے, لیکن سنیے جملہ, کہا کہ اگر صرف پانچ وقت کی نمازیں وقت پہ پڑھو تم اور کوئی بڑی عبادت نہ کرو, صرف پانچ وقت کی نمازیں وقت پہ پڑھو تو اللہ تجھے اتنا عظیم مقام دے گا کہ دنیا میں تو کسی کا محتاج نہ ہوگا اور مشکل کا کبھی سامنا نہیں ہوگا, اور یاد رکھو خدا تجھے جنت پہ بھیجے گا. دیکھیے کتنا عظیم مقام. لیکن یہ بات یاد رکھیے, میں نے کل بھی کہا تھا, جس کے دل میں مولا علی کی محبت نہیں, نماز بھی ولا یہ علی عبادتی بھی وضو, کہ بغیر ولایت علی کے جو نماز پڑھتا ہے وہ اس عبادت کی طرح ہے جو بے وضو کی ہے. تو آپ پورا پورا سال نماز پڑھ لیجئے روزہ رکھیے پھر کوئی فائدہ نہیں ہوگا, لیکن آپ ماشاءاللہ سارے علی والے ہیں سارے علی کے چاہنے والے ہیں, تو صرف پانچ وقت کی نماز آپ اگر وقت پہ پڑھے تو کبھی دنیا میں مشکلات کا سامنا نہیں ہوگا. اور یاد رکھیے میں نے کہا ہر امام نے کہا بھی ہے اور کیا بھی ہے, حضرت امام علی ابن موسی رضا علیہ السلام کو مامون نے امام کو بدنام کرنے کے لیے, اس نے یہ سوچا کہ امام یہ مسلمانوں کے امام ہے ان کے پاس مسلمانوں کا علم تو ہوگا لیکن عیسائی یہودیوں کا کیا علم ان کے پاس, تو اس نے کیا کیا عیسائی یہودیوں کو بلایا اور امام کے ساتھ مناظرہ کروایا. اس نے یہ سمجھا کہ یہ امام جو ہیں صرف قرآن کا علم رکھتے ہیں, لیکن امام نے ان یہودیوں کو عیسائیوں کو بتلایا کہ ہم امام مبین ہیں, امام مبین وہ ہے وہ کل شیئن نحسیناہو, امام مبین جس کے پاس ہر خشک و تر کا علم ہے, اور عیسائی یہودیوں کو شکست دی. لیکن آخر میں ایک بہت بڑا زہریہ بہت بڑا ریسس قسم کا آدمی تھا مرادلہ کرنے لگا, اور آخر میں وہ بھی اس کا دل نرم ہو گیا, شکست ہارنے والا تھا شکست کھانے والا تھا. اچانک امام نے دیکھا نماز کا وقت, امام نے کہا ہارون مامون اذان دے دے نماز کا وقت ہے ہم نماز پڑھنے جائیں گے. تو اس دہریے نے کہا اس بڑے مناظر نے مولا امام رضا کو کہا کہ قبلہ مولا چند اور سوال کروں گا آپ جواب دیجئے, میں مسلمان ہو جاؤں گا نماز بعد میں پڑھیے گا, صرف میرے چند سوالوں کا جواب دیجئے, یعنی ایک کافر مسلم ہو رہا تھا. مولا نے کہا نہیں ہم پہلے نماز پڑھیں گے پھر تجھے تیرے سوالوں کا جواب دیں گے, یعنی نماز وقت پہ پڑھنے کی کتنی عظمت ہے. وہ کافر مسلم ہو رہا تھا نا, کانی آپ کو ہم بعد میں جواب دیں گے, پہلے وقت پہ نماز پڑھیں گے. اور اٹھا کے دیکھیے تاریخ کربلا میں مولا حسین نے بھی تیروں کی بارش میں, نیزوں کی بارش میں وقت پہ نماز پڑھ کے بتلایا کہ اے حسینیو, اگر دل میں حسین کا عشق ہے تو نماز وقت پہ پڑھا کر. اور یاد رکھیے, وقت پہ نہ پڑھیں گے تو مولا کا دل دکھے گا نا. مولا نے کیا کیا, قربانی دے کر بتلایا کہ میں اپنی جان قربان کر رہا ہوں, اشہد انک قد اقمت الصلاۃ واتیت الزکاۃ وامرت بالمعروف, اس لیے قربانی دی کہ نماز قائم ہو جائے. اور اگر کوئی شیعہ نماز پڑھے ہی نہ, اللہ اکبر, مولا کا بڑا دل دکھے گا. آئیے دعا کریں, میرے اللہ ہمیں توفیق عطا فرما بچوں کی اچھی تربیت کر پائیں, ہمیں توفیق عطا فرما نماز وقت پہ پڑھ پائیں, ہماری بہنوں کو توفیق عطا فرما, اگر بے حجاب پھر رہی ہیں انہیں حجاب کرنے کی توفیق عطا فرما. اللہم صلی علی محمد و آل محمد, اللہم صلی علی
لیکن دیکھو اللہ کتنا رحمان,
گناہگر آسمان کے ستاروں سے بھی زیادہ ہے، تیرے گناہگر بارش کے قطرات سے بھی زیادہ ہے، تیرے گناہگر درخت کے پتوں سے بھی زیادہ ہے، تیرے گناہ میری رحمت کریم ہے۔ حضرت موسیٰ کا زمانہ تھا، کشتی آ گئی تھی، پانی ختم ہو گیا تھا، حیوانات مرنے لگے ہیں، لوگوں کو بھی مرنے کا خطرہ تھا، سارے آ گئے حضرت موسیٰ کے پاس، موسیٰ اے اللہ کے نبی دعا فرماؤں بارش آ جائے ہم اس کشتی سے بچ جائیں۔ حضرت موسیٰ نے کہا سارے شہر والے جمع ہو جاؤ، مل کے دعا کریں گے، دعا جلدی قبول ہوگی۔ سارے شہر والے جمع ہو گئے، تین دن سے دعائیں کرنے لگے لیکن بارش نہیں آئی۔ موسیٰ کی قوم نے کہا موسیٰ تین دن سے دعائیں مانگ رہے ہیں لیکن ابھی تک بارش نہیں آئی، اللہ سے پوچھ لے آخر وجہ کیا ہے۔ اللہ سے موسیٰ نے پوچھا، موسیٰ کلیم اللہ سے اللہ سے باتیں کیا کرتے تھے، کہا میرے اللہ تین دن سے دعائیں مانگ رہے ہیں اب تک بارش کیوں نہیں آئی۔ اللہ نے کہا موسیٰ اس کی وجہ یہ ہے، اس مجمع میں جو سب مل کے دعائیں مانگ رہے ہیں ایک بہت بڑا گنہگار ہے، اس گنہگار کی وجہ سے سب کی دعائیں رد ہو رہی ہیں، اعلان کر دے وہ گنہگار مجمع سے نکل جائے میں بارش نازل کر دوں گا۔ موسیٰ نے اعلان کیا تمہارے درمیان ایک گنہگار ہے، وہ اٹھ کے چلا جائے، اللہ بارش نازل کرے گا۔ اب عزیزو یہ اعلان اس گنہگار نے بھی سن لیا، روتا روتا سجدے میں گر گیا، اللہ اگر میں اٹھوں گا بچوں کے سامنے، سارے رشتے داروں دوستوں کے سامنے رسوا ہو جاؤں گا، سب کے سامنے ذلیل ہو جاؤں گا، سب کو پتا چل جائے گا جس کی وجہ سے بارش نہیں آ رہی تھی وہ میں ہی جا، اس نے سجدے میں رو رو کے سچی توبہ کی، میرے اللہ میں گناہ نہیں کروں گا، میرے اللہ میں خطا نہیں کروں گا، مجھے بخش دے۔ حضرت موسیٰ نے دیکھا مجمع سے کوئی نہیں اٹھا، اچانک بادل آئے بارش برسنے لگی، اللہ کی رحمت نازل ہونے لگی۔ موسیٰ نے کہا میرے اللہ مجمع سے کوئی نہیں اٹھا تھا، تو نے بارش کیوں نازل کی؟ اب سنو اللہ کتنا رحمت، کہا اسی گنہگار کے صدقے میں وہ گنہگار تھا تمہیں غفار، وہ گنہگار تھا تمہیں بخشنے والا ہوں۔ اب سنیے اور اللہ کی رحمت، اللہ سے حضرت موسیٰ نے کہا میرے اللہ مجھے تو بتا دے وہ گنہگار کون تھا، اللہ نے کہا اے موسیٰ جب وہ گنہگار تھا تب بھی میں نے تجھے نہیں بتایا، تو توبہ کر کے میرا معذور بن گیا۔ کتنا کریم ہے اپنے گنہگار بندوں کو اپنے نبی کے سامنے بھی رسوا نہیں کر جا، میرے اللہ جب تیرے در پہ آئے توبہ کرنے، سب کو بخش دے، ہاتھوں کو بلند کیجئے، سروں سے بلند کیجئے، اللہ کو دکھائیے، اللہ ہمیں خالی ہاتھ آئے، اللہ تیرے
तेरी दरबार में तालियां तमाम नहीं, लेकिन इस दरबार से खाली हाथ जाना बड़ा है भाई। मेरे अल्लाह बख्श दे या गफ्फार,
आए मोरा उसे ने खेमों से
की आवाज सुनी, जाकर पूछा अम्मा फिजा ये रोने की आवाज क्यों आ रही है। फिजा ने कहा मौला जब आपने कहा हल में नाजर लिया ने
Oh,
Thank you.
میرے اللہ اصلا کی مظلومیت کا واسطہ ہم سب کے سارے گناہ بخش دے میرے اللہ اصلا کی مظلومیت کا واسطہ جو بھی مشکلات میں گرفتار ہیں ان کو نجات عطا فرما میرے اللہ جس کی جو حاجت ہے بیان کے باپ ہوائے جنین لسنا اس کی ہر حاجت قبول فرما میرے اللہ فلسطین کے مظلوموں کو مدد فرما میرے دنیا میں جو بھی مظلوم ہیں ان کو مدد فرما ظلم و ظالمے کے خاتمے کے لیے امام زمانہ کا جلد سے جلد ظہور فرما امام کے ظہور کے نیازوں کو بلند کیجیے اللهم عجل عليك الفراج اللهم عجل عليك الفراج اللهم عجل عليك الفراج اللهم عجل عليك الفراج میرے اللہ امام زمانہ کا جلد سے جلد ظہور فرما تاکہ ان قاتلوں سے انتقام لیں جنہوں نے اصغر کے گلے پہ تیر مارا ہمارے نانا کے لیے دادا دادی کے لیے ہمارے تمام مومن کے لیے اپنے مومن کے لیے بانی والے مجلس کے مومن کے لیے تمام مومن جو لاوارث بیچارے مسلمان ہیں ان کے لیے ایک مرتبہ سورۃ الفاتحہ الحمد رب العالمین ربنا تقبل منا انك انت السميع العليم بعد الانسان
Don't say, 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 don